रेडियो नेपाल हो र 9 बजेको समाचारमा स्वागत छ। म रमेश टमाटा। शुरूमा प्रमुख समाचार। प्रतिनिधि सभामा बजेटमाथिको छलफलमा सांसदहरूले उठाउनुभएका प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिने क्रम शुरू। विपन्न नागरिकसम्म सहज स्वास्थ्य सेवाको पहुँच पुर्याउने व्यवस्था बजेटमा मिलाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप यादवको भनाई। स्विजरल्याण्ड र जर्मनीको भ्रमण सकेर राष्ट्रपति रामचन्द्र पौडेल स्वदेश फिर्ता। पर्सी शुक्रबारदेखि काठमाण्डुमा मिलम्चीको पानी बन्द हुने र भारतको उत्तर पूर्वी राज्य आसाममा बाढ़ी पहिरोमा परि मृत्यु हुनेको संख्या 31 पुग्यो। समाचार अब विस्तारमा। प्रतिनिधि सभामा आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलका क्रममा सांसदहरूले उठाउनु भएको प्रश्नको सम्बन्धित मन्त्रीहरूले जवाफ दिने क्रम शुरू भएको छ। प्रतिनिधि सभाको आज बसेको दोस्रो बैठकमा आफ्नो मन्त्रालय अन्तर्गत उठेका प्रश्नहरूको जवाफ दिनुहुँदै स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप यादवले अस्पतालहरूमा आवश्यक प्रविधि तथा उपकरण उपलब्ध गराउन र विपन्न नागरिकमा सहज स्वास्थ्य सेवाको पहुँच पुर्याउन बजेटमा प्रबन्ध गरिएको बताउनुभयो। स्वास्थ्य मन्त्री यादवले सांसदहरूले उठाउनुभएका कुराहरू स्वास्थ्य सेवालाई प्रभावकारी बनाउने सन्दर्भमा सान्दर्भिक रहेको र त्यस अनुरूप बजेटको कार्यान्वयन गर्दै जाँदा स्वास्थ्य मन्त्रालयले विशेष ध्यान दिई काम गर्ने प्रतिबद्धता जनाउनुभयो। स्वास्थ्य मन्त्री यादवले बजेटमा उठेका प्रश्नको जवाफ दिएपछि केही सांसदहरूले पूरक प्रश्न गर्ने क्रममा सभामुख देवराज घिमिरेलाई मात्रै देखाएर बैठकको प्रत्यक्ष प्रसारण गरिएको थियो। त्यसपछि नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले आफूहरूलाई प्रश्न सोध्न दिइएको तर प्रत्यक्ष प्रसारणमा सभामुखलाई मात्रै देखाइएको भन्दै विरोध जनाउनुभयो।
माननीय सदस्य भन्नुहोस् के हो?
सभामुख महोदय, कर्मचारीहरूको विरोधका कारणले माननीय सदस्यहरूले बोलेका अभिव्यक्तिहरू प्रसारण बन्द भएको छ। सम्पूर्ण बन्द गरेर सदन चलाउने नचलाउने सभामुख महोदय, भोलि पनि हामी सदन चलाउन सक्छौ, मन्त्रीको जवाफ लिन सक्छौ, मन्त्रीको जवाफ दिएका मन्त्रीको जवाफ दिनौ, अरू मन्त्रीको यो ब्ल्याक आउट गरेर सदन नचलाउ सभामुख महोदय, त्यो त हुँदैन सभामुख महोदय।
ध्यान आकर्षण भयो, बसौ माननीय सदस्य।
त्यसपछि सभामुख घिमिरेले त्यसको केही बेरमा स्वास्थ्य मन्त्रालय अन्तर्गत उठेका प्रश्नहरूको स्पष्टीकरण सोध्ने काम सकिएको र विनियोजन विधेयक 2081 अन्य मन्त्रालय अन्तर्गतका उठेका प्रश्नहरूको आगामी बैठकमा जवाफ दिइने भन्दै बैठकको कार्यसूचीका अन्य विषयहरू हटाइएको जानकारी गराउनुभयो।
माननीय स्वास्थ्य तथा जनसंख्या मन्त्रीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सम्बन्धी विनियोजन शीर्षकहरूमाथिको छलफलमा उठेका प्रश्नहरूको सम्बन्धमा दिनुभएको जवाफका सम्बन्धमा मान्य सदस्यहरूबाट स्पष्टीकरण सोध्ने कार्य सकिएको जानकारी गराउँछु। आजको कार्यसूचीमा रहेका विनियोजन विधेयक 2081 अन्तर्गत बाँकी मन्त्रालयहरूसँग सम्बन्धित विभिन्न शीर्षकहरूमाथिको छलफलको क्रममा उठेका प्रश्नहरूको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्य आगामी बैठकहरूमा हुने गरी कार्यसूचीको बाँकी कार्यक्रम विशेष कारणवश हटाइएको बेहोरा मान्य सदस्यहरूलाई जानकारी गराउँछु।
यसअघि प्रतिनिधि सभामा विनियोजन विधेयक 2081 अन्तर्गत युवा तथा खेलकुद मन्त्रालय शीर्षकमाथिको छलफलमा सांसदहरूले खेलाड़ीलाई प्रशिक्षण तालिम तलब भत्ताको व्यवस्था खेलाड़ीको भविष्य निर्माण र खेल मैदानको निर्माणमा जोड़ दिनुभयो। यस्तै प्रतिनिधि सभाको आजको बैठकको शुरूमा सांसदहरूले दुग्ध किसानहरूले समयमा दूधको भुक्तानी नपाएका कारण उनीहरू आन्दोलनमा रहेको विषयमा सरकारको ध्यानाकर्षण गराउँदै आन्दोलनरत किसानहरूसँग वार्ता गर्ने र समयमा रकम भुक्तानी गर्न माग गर्नुभयो। प्रतिनिधि सभाको अर्को बैठक भोलि बिहान 11 बजे पुनः बस्नेछ। नेपाली कांग्रेस संसदीय दलको बैठक यही असार 7 गते शुक्रबार बस्ने भएको छ। संघीय संसद भवन नयाँ बानेश्वर लोत्से हलमा अपराह 3 बजे बस्ने बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने संसदीय दलको कार्यालयले जनाएको छ। राष्ट्रपति रामचन्द्र पौडेल स्विजरल्याण्ड र जर्मनीको भ्रमण सकेर आज स्वदेश फर्कनु भएको छ। राष्ट्रपति पौडेललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहाल, उप प्रधान एवं परराष्ट्र मन्त्री नारायण काजी श्रेष्ठ लगायतले स्वागत गर्नुभयो। राष्ट्रपति पौडेल गत जेठ 29 गते अन्तर्राष्ट्रिय श्रम संगठनले जेनेभामा आयोजना गरेको अन्तर्राष्ट्रिय श्रम सम्मेलनको 112 उच्चस्तरीय बैठकमा सहभागी हुन त्यसतर्फ प्रस्थान गर्नुभएको थियो। संचार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले आगामी मनसूनजन्य घटना बाढ़ी पहिरो डुबान र चट्याङबाट हुने जनधनको क्षतिलाई न्यूनीकरण गर्न माथतका निकायलाई सम्पर्क समन्वय र सहकार्य गरी कार्य गर्न निर्देशन दिनुभएको छ। मनसूनजन्य घटनाबाट हुन सक्ने जनधनको क्षतिबाट जोगिन र समयमै जनचेतना प्रदान गर्न माथतका निकायबाट भइरहेका आवश्यक पूर्व तयारी बारे जानकारी लिँदै उहाँले विपदका समयमा तत्काल सम्पर्क गर्ने र सूचना प्रवाह गर्ने कार्यलाई प्रभावकारी तुल्याउन सुझाव दिनुभयो। पूर्व तयारीको पाटोलाई विशेष ध्यान दिन सुझाव दिँदै मन्त्री शर्माले वर्षातका कारण अवरूद्ध हुन सक्ने संचार सम्पर्कलाई नियमित तुल्याउनेतर्फ प्रभावकारी तयारी व्यवस्थापनको खाँचो औल्याउनुभयो। सो अवसरमा रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धिबहादुर केसी, विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हमाकाई र नेपाल टेलिभिजनका अध्यक्ष समीरजंग शाहले आफ्ना संस्थाबाट मनसूनजन्य घटनामा हुने जनधनको क्षति न्यूनीकरण र सेवा प्रवाहको निरन्तरताका लागि चाल्नुपर्ने कदम र कार्यक्रमबारे जानकारी गराउनुभयो। उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले देश र जनताको सेवामा अहोरात्र खटिने नेपाल प्रहरीलाई व्यस्त चुनौतीपूर्ण र कठिन जीवनशैलीमा योगाभ्यासले शारीरिक र मानसिक रूपमा थप स्वस्थ संवेदनशील र सचेत बन्न मद्दत पुर्याउने बताउनु भएको छ। दशौं अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा पतञ्जली योग समिति नेपाल संघको सहकार्यमा नेपाल प्रहरीद्वारा आज प्रहरी मुख्यालय नक्सालमा आयोजित योग विज्ञान शिविरमा गृहमन्त्री लामिछानेले योग तथा प्राणायामले सेवा प्रवाहमा समेत प्रभावकारिता ल्याउने उल्लेख गर्नुभयो। गृहमन्त्री लामिछानेले युनिफर्म लगाएको प्रहरी देखेर हरेक नागरिकले सुरक्षित महसुस गर्नुपर्नेमा जोड़ दिँदै त्यसका लागि शारीरिक र मानसिक अवस्था दुरूस्त हुन जरूरी रहेको बताउनुभयो। यसैबीच भारतीय राजदूतावासले दशौं अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा पोखरा स्थित फेवातालको किनारामा योग प्रदर्शनको आयोजना गरेको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री हित बहादुर तामाङले संस्कृतिबाटै राष्ट्रको समृद्धि सम्भव भएको बताउनु भएको छ। सांस्कृतिक संस्थानको 52 वार्षिकोत्सवका अवसरमा आज काठमाण्डुमा आयोजित कार्यक्रममा मन्त्री तामाङले समाजमा जागरणको सशक्त माध्यमका रूपमा रहेको संस्कृतिलाई पर्यटनसँग जोड्न सके समृद्धिमा योगदान पुग्ने बताउनुभयो। मन्त्री तामाङले नेपाल बहुजातीय, बहुभाषिक तथा बहुसांस्कृतिक विशेषतायुक्त देश रहेकाले यसको सबैले संरक्षण गरी अगाडि बढ्नुपर्ने आवश्यकता रहेको बताउनुभयो। युवा तथा खेलकुद मन्त्री विराज भक्त श्रेष्ठले नेपाल स्काउट समय सापेक्ष रूपान्तरण हुनुपर्ने बताउनु भएको छ। नेपाल स्काउटको 73 स्थापना दिवसको सन्दर्भमा आज काठमाण्डुमा आयोजित कार्यक्रममा मन्त्री श्रेष्ठले परिवर्तन आत्मसात गर्दै स्काउटको मूल्य मान्यता यथावत राख्नुपर्ने बताउनुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ, एकैछिन विज्ञापन र सन्देश।
हजुर दर्शन,
भाग्यमानी बाबु, राम्ररी आइपुग्नु भयो नि।
हजुर राम्ररी पुगे। ऊ चाहिँ मेरो कलेजको बेस्ट फ्रेन्ड।
नमस्ते बाबुजू।
नमस्ते, आउनु न भित्रै।
हुन्छ बाबुजू।
अनि दादा त अफिस गइसक्नु भयो होला है?
उहाँ त बिहानै हो। हुन्छ, तपाईँहरू फ्रेस हुँदै गर्नु न, म खाना तयार गर्दै गर्छु है।
हस् हस् भाउजू।
ओए, वाइफाई होला नि, पासवर्ड माग्न।
हे, त पनि एनटिसीको सस्तो डे प्याक छँदैछ नि।
ए हो र,
एनटिसीको डे प्याक लिन *14## डायल गर्न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। मेलम्चीको पानी शुक्रबारदेखि काठमाडौँ उपत्यका पठाउन बन्द गरिने भएको छ। मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक रत्न लामिछाने वर्षा हुन थालेसँगै नदीमा पानीको बहाव बढ़ेकाले आयोजनालाई बाढ़ीको जोखिमबाट बचाउन बन्द गरिने जानकारी दिनुभयो। मनसून अवधिमा विपत्तिको जोखिम कायम रहने भन्दै मनसून कम भएपछि मात्रै मेलम्चीको पानी उपत्यका पठाउन शुरू गर्ने गरी तयारी गरिएको कार्यकारी निर्देशक लामिछानेले बताउनुभयो। लामिछानेका अनुसार दैनिक 17 करोड़ लिटर पानी उपत्यकावासीलाई वितरण गरिने भनिएकामा हाल आयोजनाबाट दैनिक 20 करोड़ लिटर हाराहारीमा पानी वितरण भइरहेको छ। दुग्ध उत्पादक किसानहरूले केन्द्रीय दुग्ध सहकारी संघको नेतृत्वमा आफूले बेचेको दूधको बक्यौता रकमको भुक्तानी माग गर्दै आज दुग्ध विकास संस्थान लैनचौर अगाडि विरोध प्रदर्शन गरेका छन्। संघका केन्द्रीय कोषाध्यक्ष बालकृष्ण उप्रेतीले दुग्ध विकास संस्थानले किसानको 7 महिनाको दूधको रकम भुक्तानी गर्न बाँकी रहेकाले दूधको भुक्तानी माग गर्दै विरोधमा उत्रिनु परेको बताउनुभयो। केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीको टोलीले 60 किलो सुन तस्करी प्रकरणमा संलग्न रहेको अभियोगमा थप 2 जनालाई पक्राउ गरेको छ। भक्तपुर जिल्ला घर भएका अन्दाजी 32 वर्षीय मनोज श्रेष्ठ र रूपक भण्डारीलाई पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीका प्रवक्ता एवं प्रहरी उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिनुभयो। 60 किलो सुन तस्करी प्रकरणमा दोस्रो चरणको अनुसन्धानका क्रममा पक्राउ पर्नेको संख्या 20 पुगेको प्रवक्ता बोगटीले बताउनुभयो। अब अन्तर्राष्ट्रिय समाचार। भारतको उत्तर पूर्वी राज्य आसाममा बाढ़ीमा परि मृत्यु हुनेको संख्या 31 पुगेको छ। प्रहरीका अनुसार गैराती आसामको मुख्य शहर गुवाहाटीबाट करिब 281 किलोमिटर दक्षिण पूर्वी क्षेत्रमा वर्षापछि आएको पहिरोमा परि एक नाबालक सहित 5 जनाको थप मृत्यु भएपछि मृतकको संख्या 31 पुगेको हो। आसाम राज्य विपद व्यवस्थापन प्राधिकरणले बाढ़ीका कारण 15 जिल्लाका 1,61,000 भन्दा बढ़ी व्यक्ति प्रभावित भएको जनाएको छ। इजरायली सेनाले गाजाको बस्ती क्षेत्र अल मवासीमा बमबारी गर्दा कम्तीमा 7 जनाको मृत्यु हुनुका साथै बस्तीमा आगलागी हुँदा कैयौं स्थानीय घाइते भएका छन्। गाजाका अधिकारीहरूले इजरायलले बन्दी बनाइएका आफ्ना 310 जना स्वास्थ्यकर्मीहरूको रिहाई सहित अपहरण गरिएका प्यालेस्टिनी स्वास्थ्यकर्मीहरूको बारेमा जानकारी दिन अन्तर्राष्ट्रिय अनुसन्धानको माग गरेका छन्। हालका दिनमा गाजाको दक्षिण क्षेत्रमा सहायता सामग्री पठाउने मार्ग बिग्रिएका कारण आतंक र भोकमरी निम्त्याएको संयुक्त राष्ट्रसंघले जनाएको छ। अक्टोबर 7 यता गाजामा इजरायलले गरेका आक्रमणमा कम्तीमा 37,372 प्यालेस्टिनीको मृत्यु भएको छ भने 85,452 जना घाइते भएका छन्। अब आर्थिक समाचार भुवन आचार्यबाट।
भूमि व्यवस्था सहकारी तथा गरीबी निवारण मन्त्रालयले पहिलो चरणमा समस्याग्रस्त घोषणा भएका सहकारीका निक्षेपकर्ताको बचत फिर्ता गराउने कार्यलाई तीव्रता दिएको छ। सहकारी विभागको सिफारिशमा मन्त्रालयले समस्याग्रस्त घोषणा गरेका 20 सहकारी मध्ये कुबेर बचत तथा ऋण सहकारी संस्था, चार्टर सेभिङ एण्ड क्रेडिट कोअपरेटिभ लिमिटेड र स्ट्याण्डर्ड मल्टिप्रपोज सहकारी संस्थाको सम्पत्ति व्यवस्थापन तथा दायित्व भुक्तानीको काम सम्पन्न भएको मन्त्रालयले जनाएको छ। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अध्यक्ष मोहन गौतमले मन्त्री र मन्त्रालय संघको निरन्तर समन्वय र अग्रसरतामा समस्याग्रस्त घोषित 3 सहकारीको सम्पूर्ण बचत रकम फिर्ता गराउन सफल भएको जानकारी दिनुभयो। संस्थाका पीड़ित बचतकर्ताका प्रतिनिधि संचालक तथा व्यवस्थापन समिति बीच विभिन्न मितिमा बचत फिर्ता लगायतका विषयमा छलफल भई समस्याग्रस्त 19 सहकारी मध्ये 3 सहकारीको समस्या पूर्ण रूपमा समाधान गरिएको अध्यक्ष गौतमले बताउनुभयो। भारतीय कम्पनी एनएचपीसी लिमिटेडले पश्चिम सेती र सेती नदी 6 जलविद्युत आयोजनाको विस्तृत परियोजना प्रतिवेदन डीपीआर मस्यौदा लगानी बोर्ड समक्ष बुझाएको छ। एनएचपीसीले बुधबार डीपीआरको मस्यौदा लगानी बोर्ड समक्ष बुझाएको लगानी बोर्डका सहसचिव बाबुराम अधिकारीले जानकारी दिनुभयो। परियोजनाको सर्वेक्षण अनुमति पत्र पाएको कम्पनीले डीपीआरको मस्यौदा बुझाएको हो। यसमा लगानी बोर्डले आवश्यक अध्ययन गरी प्रतिक्रिया दिइसकेपछि त्यसलाई सम्बोधन गरेर अन्तिम डीपीआर तयार हुनेछ। 750 मेगावाट क्षमताको पश्चिम क्षेत्रीय आयोजनाको लागत 1,320 मिलियन अमेरिकी डलर र 450 मेगावाट क्षमताको एसआर 6 आयोजनाको लागत 800 मिलियन अमेरिकी डलर बराबर हुने अनुमान यसअघिको अध्ययनले देखाएको थियो।
अब खेल समाचार अजय बमबाट।
नेपालका दिपेन्द्र सिंह ऐरी अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीको T20 अन्तर्राष्ट्रिय वरियताको अलराउण्डरतर्फ 3 स्थान सुधार गरेका छन्। आईसीसीले सार्वजनिक गरेको नयाँ वरियतामा दिपेन्द्र 6 स्थानमा उक्लिएका छन्। दिपेन्द्र 169 अङ्क प्राप्त गरे। यसै गरी अस्ट्रेलियाका मार्क स्टोइङ्स 231 अङ्कका साथ शीर्ष स्थानमा उक्लिएका छन्। यसअघि शीर्ष स्थानमा रहेका अफगानिस्तानका मोहम्मद नबी पनि 3 स्थान खसिँदै 4 स्थानमा पुगे। यसै गरी कुशल भुर्तेलले ठूलो छलाङ मारेका छन्। उनी 43 स्थान सुधार गर्दै 69 स्थानमा पुगेका छन्। यस्तै कुशल मल्ल 36, कप्तान रोहित कुमार पौडेल 56, गुलशन झा 67 स्थानमा छन्। कुशल मल्ल 1 र गुलशन 6 स्थान तल झर्दा रोहितले 11 स्थान सुधार गरे। टीम वरियतामा भने नेपाल 18 स्थानमा यथावत छ। ब्याटिङ वरियतामा आसिफ शेखले छलाङ मारेका छन्। उनी 20 स्थान सुधार गर्दै 69 स्थानमा पुगेका छन्। यसै गरी रोहित 61 र दिपेन्द्र 46 स्थानमा छन्। रोहित 6 स्थान खस्किँदा दिपेन्द्र 5 स्थान सुधार गरेका हुन्। बलिङ वरियतामा दिपेन्द्र 96 र सुम्पाल कामी 91 स्थानमा छन्। दिपेन्द्रले 27 र सुम्पालले 8 स्थान सुधार गरे। आईसीसी T20 विश्वकपमा सहभागिता जनाएर नेपाली टोली बिहिबार स्वदेश आइपुग्ने भएको छ। 10 वर्षपछि T20 विश्वकपमा फर्किएको नेपालको प्रदर्शन भने राम्रो हुन सकेन। प्रतियोगितामा टोली जितविहीन बन्यो। वेस्ट इण्डिज र अमेरिकामा जारी प्रतियोगितामा नेपालले नेदरल्याण्डसँग 6 विकेट, दक्षिण अफ्रिकासँग 1 रन र बंगलादेशसँग 21 रनको पराजित भइरहेको थियो। नेपालले वर्षाका कारण खेल हुन नसक्दा श्रीलंकासँग भने अङ्क बाँड्यो। पारा तेकान्दो खेलाड़ी भरत सिंह महतालाई फ्रान्समा हुने पेरिस पारा ओलम्पिक 2024 सहभागिता जनाउने भएका छन्। भरत वाइल्ड कार्ड कोटा मार्फत पेरिस पारा ओलम्पिकका लागि छनौट भएको नेपाल तेकान्दो संघले जनाएको छ।
अब मौसम। आगामी 24 घण्टामा कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा साधारणतया बदली रही केही स्थानमा मेघगर्जन चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। अन्त्यमा प्रमुख समाचार फेरि एकपटक। प्रतिनिधि सभामा बजेटमाथिको छलफलमा सांसदहरूले उठाउनुभएका प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिने क्रम शुरू। विपन्न नागरिकसम्म सहज स्वास्थ्य सेवाको पहुँच पुर्याउने व्यवस्था बजेटमा मिलाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप यादवको भनाई। स्विजरल्याण्ड र जर्मनीको भ्रमण सकेर राष्ट्रपति रामचन्द्र पौडेल स्वदेश फिर्ता। पर्सि शुक्रबारदेखि काठमाण्डुमा मेलम्चीको पानी बन्द हुने र भारतको उत्तर पूर्वी राज्य आसाममा बाढ़ी पहिरोमा परि मृत्यु हुनेको संख्या 31 पुग्यो। हवस् त, राति 9 बजेको समाचार सकियो। 10 बजे हिन्दी भाषामा समाचार सुन्न सक्नुहुनेछ। नमस्कार।